नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2079 साल फागुन 9 गते मंगलबार, फागुन शुक्ल पक्ष प्रतिपदा तिथि। तदनुसार फेब्रुअरी महिनाको 21 तारीक सन् 2023 नेपाल सम्मत 1143। प्रमुख राजनीतिक दलहरू राष्ट्रपति निर्वाचनको सन्दर्भमा चरणबद्ध छलफलमा जुटेका छन्। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले मुख्य खबरको रूपमा छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। राष्ट्रिय सहमति खोज्ने जिम्मा प्रचण्डलाई शीर्षकमा छापिएको खबर हो यो। सत्ता साझेदार दलहरू र प्रमुख प्रतिपक्षी दलहरू नयाँ राष्ट्रपति चयनका सन्दर्भमा घनीभूत छलफलमा जुटेका छन्। प्रधानमन्त्री पुष्पकमल हाल प्रचण्डले राष्ट्रपति पदको निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहित शीर्ष नेताहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति छान्नुपर्ने बताउँदै आउनु भएको छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको खोजी गर्न छलफल अघि बढ़ाइरहँदा सत्ता साझेदार एमाले आफ्नो पार्टीका तर्फबाट राष्ट्रपति पदमा उम्मेद्वारी दिने र त्यसैमा सहमति हुनुपर्ने दावी गर्दै आएको छ। कांग्रेसले राष्ट्रपति पदमा उम्मेद्वारी दिने तयारी गरिरहँदा माओवादी केन्द्रको साथ खोजिरहेको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति निर्वाचनमा जाने निर्णय गरेको छ। माओवादी पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा सोमबार बसेको बैठकले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने निष्कर्ष निकालेको हो। माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्ण बहादुर महराले बैठकले राष्ट्रपतिको निर्वाचन बारे आवश्यक निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको बताउनुभयो। उहाँले भन्नुभयो, आगामी राष्ट्रपति निर्वाचनको विषयमा अध्यक्ष प्रचण्डले समग्र परिस्थितिको विश्लेषण गर्नुभयो, साथै बैठकले अन्तिम निर्णय गर्ने जिम्मेवारी अध्यक्षलाई नै दिएको छ। उपाध्यक्ष महराले संविधान, गणतन्त्र र शान्ति प्रक्रियाको विषयमा केन्द्रित रहेर छलफल भएको बताउनुभयो। उहाँले फागुन 12 गतेसम्ममा छलफलबाट राष्ट्रिय सहमतिको आधारमै राष्ट्रपति छान्ने विषय टुंग्याउने बताउनुभयो। उहाँले भन्नुभयो, हामी हाम्रो पार्टीको स्वार्थमा केन्द्रित रहेर राष्ट्रिय सहमति खोजी राख्ने निर्णय भयो। गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने यी तीनवटा कुरा नै हाम्रो स्वार्थ हो। उहाँले यी सन्दर्भमा राष्ट्रिय सहमति खोजी गर्ने कुरा नै माओवादी केन्द्रको नीति हुनुपर्छ भन्ने विषयमा बैठकमा छलफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, बाँकी यो व्यक्ति वा त्यो व्यक्ति भन्ने कुरामा हामी गएनौं, व्यक्तिको विषयमा छलफल भएन। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्नुभएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठक अघि उहाँहरूबीच सिंहदरबारमा छलफल भएको हो। उपाध्यक्ष महराले भन्नुभयो, आइतबार कांग्रेस नेताहरूसँग, सोमबार माधवजीसँग छलफल भयो, राष्ट्रपतिको निर्वाचनमै छलफल भइरहेको छ। राष्ट्रिय सहमति खोज्ने जिम्मा प्रचण्डलाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यता कान्तिपुर दैनिकले यसै प्रसंगलाई राष्ट्रपतिमा देउवालाई अघि सार्न दबाव शीर्षकमा खबर बनाएको छ। राष्ट्रपतिमा माओवादीले समर्थन गर्ने वचन दिए पनि संसदको ठूलो दल कांग्रेसले उम्मेद्वार चयन गर्न सकेको छैन। राष्ट्रपतिका लागि सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने भन्दै पार्टीभित्र र बाहिरबाट पनि दबाव आएपछि कांग्रेसले निर्णय गर्न ढिलाइ गरिरहेको हो। कांग्रेसका एक शीर्ष नेताले सभापति देउवालाई उम्मेद्वार बनाउने चर्चा हुनु र निर्णय लिन ढिलाइ हुनु संयोग मात्र नभएको बताउनुभयो। देउवालाई राष्ट्रपतिमा अघि सार्न पार्टीभित्र र बाहिरबाट निकै दबाव छ। 5 वर्षसम्मै प्रधानमन्त्री नहुने परिस्थिति रहने हो भने राष्ट्रपतिमा जानु उचित हुन्छ भन्ने संकेत परिवारभित्रबाटै देखिन्छ, तर यसको पछि सबैको आफ्नो स्वार्थ जोड़िएका छन्। देउवा निकट एक नेताले भने, व्यावहारिक रूपमा सोच्ने हो भने 2 महिना अघिदेखि नै रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने वचन दिइसक्नु भएको छ। उहाँलाई वचन दिएर आफै त्यस पदमा अघि सर्दा पदको लोप गरेको आरोप लाग्न सक्छ। शेरबहादुर देउवा आफैले पनि म हुन्न रामचन्द्रलाई वचन दिइसकेको छु भन्दै आउनु भएको छ। नैतिक रूपमा उहाँलाई अघि बढ़न कठिनाई छ। राष्ट्रपतिमा देउवालाई अघि सार्न दबाव शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। कान्तिपुर दैनिकले नै अग्रपृष्ठमा नेपाललाई उम्मेद्वार बन्न ओलीको प्रस्ताव शीर्षकमा खबर छापेको छ। माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने धारणा बनाउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको उम्मेद्वार बन्न प्रस्ताव गर्नुभएको छ। महाराजगंज स्थित एक घरमा आइतबार साँझ भएको चार घण्टा लामो वार्तामा ओलीले एकीकृत समाजवादी एमालेमा समाहित गर्न समेत प्रस्ताव गर्नुभएको छ। राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादीले पदाधिकारी बैठक गरेरै पुस 10 एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको निष्कर्षसहित स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने निर्णय लिएको छ। नेपाललाई उम्मेद्वार बन्न ओलीको प्रस्ताव, ओलीकै आग्रहमा नेपालसँग चार घण्टा लामो वार्ता, एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्नुपर्ने ओलीको शर्त कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा राष्ट्रपति माओवादी सहकार्य स्वार्थ मिल्नेसँग शीर्षकमा अग्रपृष्ठमा खबर बनाएको छ। गणतन्त्र र संविधानको रक्षा एवं शान्ति प्रक्रिया टुंगो लगाउने यी तीनवटा कुरा नै हाम्रो स्वार्थ हो, यसमा राष्ट्रिय सहमति खोजी गर्ने कुरामा पार्टी बैठकमा छलफल भयो, माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराको भनाईसहित अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। नागरिक दैनिकले अग्रपृष्ठमा माओवादी केन्द्र पदाधिकारी बैठक, परिस्थिति फेरियो, स्वार्थ मिल्नेसँग सहकार्य, नेपाललाई राष्ट्रपति बनाउने दाहाल चाहना, निर्णय गर्ने अधिकार उनैलाई शीर्षकमा खबर बनाएको छ। सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष ओलीले विभिन्न रणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा यसका नेताहरू सशंकित देखिएका छन्। नेकपा यस एमालेमा मिल्ने अवस्थामा ओलीले नै नेपालको नाम प्रस्ताव गर्न सक्ने पनि नेताहरूको बुझाइ छ। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको बढ़दो विदेश पलायन रोक्नु देशका लागि चुनौती भएको बताउनु भएको छ। पोखरा विश्वविद्यालयको 18 दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले सीपको सदुपयोग गरी स्वदेशमै रोजगार सृजना गरी यही बस्न सक्ने वातावरण निर्माण गर्ने भूमिका विद्यार्थीका काँधमा पनि रहेको बताउनुभयो। उहाँले निर्भीक, निडर र इमानदारी का साथ देशको गौरव र प्रतिष्ठा अभिवृद्धि गर्ने कार्यमा हरदम कर्मठ योद्धा झैं लागि पर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले विश्व बजारमा प्रतिस्पर्धा गरी अब्बल प्रमाणित गर्न चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर मुलुककै प्रतिष्ठा उचो राख्न विद्यार्थीलाई हौसला प्रदान गर्नुभयो। शैक्षिक जनशक्ति पलायन रोक्नु चुनौती प्रधानमन्त्री शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। वेकेसिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी प्रसंगहरू। नागरिक दैनिकको अग्रपृष्ठमा मुलुक कृषिमा परनिर्भर, किसानको 8.5 अर्ब रोकियो शीर्षकमा खबर छापिएको छ। सरकारले उत्पादन बढ़ाउन कृषि आत्मनिर्भर कार्यक्रमका लागि प्रदेश तथा स्थानीय तह मार्फत खर्च गर्ने गरी विनियोजन गरेको 8.5 अर्ब रूपियाँ रोक्का गरेको छ। मुलुकभित्र कृषि उत्पादन नभएर खरबौं रूपियाँको कृषि जन्य वस्तु विदेशबाट आयात भइरहेका बेला किसानका लागि पठाएको 8,45,70,00,000 रूपियाँ रकम अर्थ मन्त्रालयले रोक्का गरेको हो। लक्ष्य अनुसार राजस्व संकलन नभएर खर्च कटौती गरेको अर्थ मन्त्रालयले कृषि उत्पादन बढ़ाउन किसानका लागि पठाएको अनुदान रकम रोकिएको हो। यसले कृषि उत्पादनमा प्रभाव परेर कृषिजन्य वस्तुको आयात थप बढ़ने कृषि क्षेत्रका जानकार बताउँछन्। कृषि क्षेत्रमा स्थानीय तहलाई पठाएको सशर्त अनुदानको रकम रोक्का भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। अर्थले महालेखा नियन्त्रक कार्यालयलाई बजेट रोक्का राख्न निर्देशन दिएको उक्त मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताउनुभयो। प्रदेश तथा स्थानीय स्तरमा संचालित आत्मनिर्भरका लागि कृषि उत्पादन कार्यक्रमको सशर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भएको रकम रोक्का भएको छ। प्रवक्ता सञ्जेलले भन्नुभयो, बजेट रोक्का भएपछि उक्त कार्यक्रम अहिलेलाई स्थगित भएको छ। मुलुक कृषिमा परनिर्भर, किसानको 8.5 अर्ब रोकियो, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। २०७४ चैतको अन्तिम साता कर्णाली प्रदेशको मन्त्री परिषद बैठक मुगुको राराताल किनारमा बस्यो। यो बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्रीलाई रारामा बोलाएर गरिएको मन्त्री परिषद बैठकले कर्णाली करिडोरको नाम परिवर्तन गरेर प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग राख्यो। नाम परिवर्तनको एउटै उद्देश्य थियो कर्णाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने। प्रदेश सरकारको अपेक्षा अनुसार संघले कर्णाली करिडोरलाई आवश्यक बजेट छुट्याएन। कर्णालीले भन्ने गरेको समृद्धिको मार्ग कहिले सञ्चालनमा आउने हो टुंगो नै छैन। दक्षिणी छिमेकी भारतसँग कर्णाली जोड़िएको छैन। उत्तरी छिमेकी चीनसम्म पुग्ने कर्णाली र भेरी करिडोर निर्माण सम्पन्न भएका छैनन्। संघीय सरकार हरेक वर्षको बजेट भाषणमा हुम्लालाई एक वर्षभित्र राष्ट्रिय सड़क सञ्जालसँग जोड़ने घोषणा गर्छ। त्यस्तो घोषणा गर्न थालेको पनि 11 वर्ष भइसक्यो। रारामा तत्कालीन प्रधानमन्त्रीकै अगाडि गरिएको घोषणालाई कर्णाली प्रदेश सरकारले पटक पटक संघीय सरकारलाई स्मरण गराएको छ। तत्कालीन मुख्यमन्त्री महेन्द्र बहादुर साईको पालामा चीन सरकारले कर्णाली करिडोरको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेको छ। समृद्धिको मार्ग ओझेलमा दक्षिणी छिमेकी भारतसँग कर्णाली जोड़िएको छैन। उत्तरी छिमेकी चीनसँग पुग्ने कर्णाली र भेरी करिडोर निर्माण सम्पन्न भएका छैनन्। संघीय सरकार हरेक वर्षको बजेट भाषणमा हुम्लालाई एक वर्षभित्र राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने घोषणा गर्छ। त्यस्तो घोषणा गर्न थालेको पनि 11 वर्ष भइसक्यो। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। काठमाडौँमा गत पुसमा सम्पन्न नेपाल टी20 लीगमा भएको स्पट फिक्सिङमा खेलाड़ीका अतिरिक्त प्रतियोगिताका व्यापारिक तथा रणनीतिक साझेदारहरू नै संलग्न रहेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले खेलाड़ी र व्यापारिक साझेदारहरूको संलग्नता खुलाउँदै काठमाण्डु जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ। नेपाल क्रिकेट संज्ञानको आयोजनामा भएको प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी 7-3 स्पोर्ट्स प्राली थियो। कम्पनीका निर्देशक जतिन अहलुवा लिया, प्रमुख कार्यकारी अधिकृत अभिषेक सकलानी, अन्य भारतीय नागरिकहरू समीर शेख, वीरेन्द्र शाह, काठमाण्डु नाइट्सका व्यवस्थापक विकास ध्यानी, प्रतियोगितामा सहभागी इन्चाइन्ज टोली, प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोली, विराटनगर सुपर किंग्सका व्यवस्थापक राहुल शर्मा, अमेरिकी नागरिक र कप्तान एन्ड्रे म्याकार्थी वेस्ट इण्डिज स्पट फिक्सिङमा संलग्न रहेको देखिएको हो। स्पट फिक्सिङमा रणनीतिक साझेदार नै संलग्न, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। जलवायु परिवर्तनका कारण पशुपक्षी तथा किरा फट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्को तापक्रम भएको स्थानमा बसाई सर्ने गरेको पाइएको छ। कतिपय किरा फट्याङ्ग्रा यात्रु ओहोर दोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन्, तर मानिसका कारण वा आफै पनि पशुपक्षी स्थानान्तरण हुने गरेका छन्। सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपक्षीले बसाई सर्ने गरेका छन्। अमेरिकाका बढेमानका साङ्ला यात्रुका सुटकेसबाट नेपाल भित्रिएका हुन्। जीवशास्त्री डाक्टर मुकेश चालिसेले नेपालमा पाइएका ठूला साङ्ला यात्रुका लगेजका माध्यमबाट अमेरिकाबाट नेपाल भित्रिएको दावी गर्दै भन्नुभयो, एकसिंगे दुर्लभ गैंडा जस्तै मध्य पहाड़मा पाइने पहरे बाँदर तराईमा देखिन थालेको छ। यसबारे सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गर्नु आवश्यक छ। वनस्पति विज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठले मध्य पहाड़ी क्षेत्रमा पाइने जनावर तराईमा र तराईमा पाइने जनावर हिमाली क्षेत्रमा उक्लिनुका पछाडि जंगली करिडोरको विकास प्रमुख कारण रहेको बताउनुभयो। तराईका जन्तु पहाड़ उक्लनु खतराको घण्टी गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले सहमतिबाटै समाधान शीर्षकमा सम्पादकीय बनाएको छ। सहमति तथा सहकार्यमा नै मुलुकका गहन विषयलाई सुल्झ्याउन सकिन्छ। विगतमा नेपाली विशेषत राजनीतिक दलको राष्ट्रिय सहमतिका आधारमा महत्वपूर्ण विषयलाई किनारा लगाएको ऐतिहासिक तथ्य हामी सामु छन्। संविधान सभाको पहिलो चार वर्ष कार्यकाल संविधान निर्माण नै नभई संविधान सभा विघटन भयो। राजनीतिक दलबीच सहमति र सहकार्य हुन नसक्दा पहिलो संविधान सभाको कार्यकाल सकियो। दोस्रो कार्यकालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सहमति र सहकार्यको नीतिलाई प्रमुखताका साथ अगाडि बढ़ाएको कारण जटिल अवस्थामा समेत संविधान निर्माण गर्न सम्भव भयो। त्यही संविधानले नै मुलुक लोकतान्त्रिक मार्गमा अगाडि बढ़िरहेको छ। केही साताभित्रै मुलुकमा नयाँ राष्ट्रपतिका निम्ति निर्वाचन हुँदैछ। यसै सन्दर्भमा राष्ट्रिय सहमतिका सम्बन्धमा निकै चर्चा पनि भइरहेको अवस्था हो। मुलुकको अभिभावकका रूपमा राष्ट्रपति सर्वस्वीकार्य व्यक्ति हुनुपर्नेमा सायदै कसैको अर्को मत नहोला। कुनै अमुक राजनीतिक दलका पक्षपाती कार्यकर्ता राष्ट्रपति हुँदा अनपेक्षित घटना पनि हुन सक्छन्। तसर्थ सबैको विश्वास भएको व्यक्ति राष्ट्रिय सहमतिका माध्यमबाट राष्ट्रपति हुँदा मुलुकको राजनीतिक स्थायित्वका निमित्त सकारात्मक प्रभाव पर्ने देखिन्छ। सहमतिबाटै समाधान शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। राजधानी दैनिकले शासकहरू गम्भीर भएर सोचौं शीर्षकमा सम्पादकीय छापेको छ भने यता अन्नपूर्ण पोस्टले पुरानो उद्योग नयाँ आशा शीर्षकमा सम्पादकीय बनाएको छ। नेपाल समाचार पत्रले मातृभाषाको संरक्षण गरौं शीर्षकमा सम्पादकीय छापेको छ भने नागरिक दैनिकले कहिलेसम्म कायम मुकायम शीर्षकमा सम्पादकीय बनाएको छ। कारोबार दैनिकले भन्सार नाकालाई प्रभावकारी बनाऊ शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग। भन्सार छली गरी करोड़ौं तस्करी, राजस्व अनुसन्धान विभागको उपस्थिति कमजोर शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरी करोड़ौं मूल्यका वस्तु तथा कपड़ाको तस्करी हुने क्रम बढ़े पनि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कड़ाई गर्न सकेका छैनन्। राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करले मौकाको फाइदा उठाउँदै तस्करी व्यापक पारेका हुन्। विभागमा एक वर्षमा चारजनासम्म महानिर्देशक परिवर्तन हुने गरेका छन्, जसको फाइदा तस्करले उठाउने गरेका छन्। पछिल्ला केही समयदेखि सीमा नाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर रहेको पाइएको छ। राजस्व अनुसन्धान विभागका कर्मचारीका अनुसार तस्करले भन्सार नाका भन्दा बाहिरको ठाउँबाट सामान ओसार पसार गरी सीमा क्षेत्र नजिकैको गाउँमा थुपार्ने र त्यहीबाट सानो सानो परिमाणमा मालवाहक ट्रकबाट ओसार पसार गर्ने गरेका छन्। पछिल्लो समय त्यसरी सामान थुपार्न चितवन जिल्लालाई हबका रूपमा प्रयोग गर्ने गरेको पाइएको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। गत माघ महिनाको जस्तै सोमबार फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको सर्भर करिब चार घण्टासम्म डाउन भएर हवाई यात्रुले शास्ति भोग्नु पर्यो। सर्भर डाउन हुँदा अन्तर्राष्ट्रियतर्फ हवाई उडान प्रभावित भएको थियो। विमानस्थलको अध्यागमनभित्रका सबै कम्प्युटरमा सोमबार बिहान 11:30 बजेदेखि डाउन भएको सर्भर दिउँसो 2:30 बजेपछि मात्र सञ्चालनमा आएको थियो। त्यति बेलासम्म यस विमानस्थलबाट विभिन्न गन्तव्यमा पुग्नुपर्ने अन्तर्राष्ट्रियतर्फका हवाई विमानस्थलमै अलपत्र परेका थिए। यसरी बारम्बार विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सर्भर डाउन हुँदा अध्यागमन कार्यालयको प्रस्थान र आगमन विन्दुमा रहेका कम्प्युटरले हवाई यात्रुको राहदानी र भिसा अध्ययनको काम समेत गर्न सक्दैनन्। फेरि विमानस्थलको सर्भर डाउन भएर यात्रुलाई शास्ति, चार घण्टा अन्तर्राष्ट्रिय उडान प्रभावित, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार सोमबार परीक्षणका रूपमा भण्डारीको भेन्टिलेटर हटाइएको छ। गत बिहिबारदेखि भारतको मुम्बई स्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको उहाँका सहयोगी माधव नेउपानेले जानकारी दिनुभयो। नेउपानेका अनुसार सोमबार भण्डारीको सबै स्वास्थ्य पारामिटर नर्मल रहेको छ। भण्डारीलाई अहिले ज्वरो आएको र सुन्निएको भाग समेत घट्दै गएको नेउपानेले जानकारी दिनुभयो। गत फागुन 3 गते राति बुद्धनगर स्थित निवासमा ग्यास लिक भई आग लागि हुँदा सांसद भण्डारी र आमा गम्भीर घाइते हुनुभएको थियो। सांसद भण्डारीकी आमाको कीर्तिपुर स्थित अस्पतालमा उपचारका क्रममा गत फागुन 4 गते निधन भएको थियो। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। काठमाण्डु महानगरपालिकाले फोहोरबाट मल बनाउन शुरू गरेको छ। काठमाण्डु महानगरपालिका वातावरण व्यवस्थापन विभागले नमूनाका रूपमा पहिलो चरणमा 12 टन जैविक फोहोरबाट मल बनाउन शुरू गरेको विभाग प्रमुख रविन मान श्रेष्ठले जानकारी दिनुभयो। काठमाण्डु महानगरपालिकाले बानेश्वर क्षेत्रबाट ल्याएको जैविक फोहोरबाट पहिलो चरणमा मल उत्पादन शुरू गरेको हो। नेपाल समाचार पत्रले नै यो खबरलाई पनि अग्रपृष्ठमा छापेको छ। प्रहरीले प्रभावकारी कमाण्ड गर्न नसक्दा यातायात मजदूरको प्रदर्शन आगजनीमा बदलिएको काठमाण्डु उपत्यका प्रहरी कार्यालयबाट गठित उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ। समितिले प्रहरी वृत्त बालाजु र 16 खुट्टेका डीएसपीलाई कार्यवाहीको समेत सिफारिश गरेको छ। मजदूरले गरेको आन्दोलनका दिन प्रहरी वृत्त बालाजुको कमाण्डर डीएसपी रविन विष्ट हुनुहुन्थ्यो। कमाण्डमा खोट देखाउँदै उहाँलाई भोलिपल्टै उपत्यका प्रहरी कार्यालय तानिएको थियो। उहाँको ठाउँमा डीएसपी मंजित कुंवर पठाइएको छ। त्यस्तै प्रहरी वृत्त 16 खुट्टेमा आन्दोलनका दिन डीएसपी गणेश बम हुनुहुन्थ्यो। उहाँलाई भने हालसम्म वृत्त प्रमुखबाट हटाइएको छैन। गुंगबु घटनाबारे छानबिन समितिको निष्कर्ष, प्रहरी कमाण्डमा चुक्दा अप्रिय घटना भयो। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। र 2,31,000 घर जग्गा कारोबार हुँदा 180 अपार्टमेन्ट मात्रै किनबेच, पाइपलाइनमा रहेका अपार्टमेन्ट परियोजनाबाट व्यवसायी पछाडि हटे, सिंगल युनिट हाउसिङ परियोजनामा केन्द्रित, नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।